नमस्कार, रेडियो कार्यक्रम हाम्रो बोलीबाट प्रविधि संयोजनमा मिनर्वा बज्जाचार्यका साथमा म विद्या चौधरी। आदरणीय श्रोता, कार्यक्रम हाम्रो बोली हरेक हप्ताको आइतबार यसै समयमा तपाईँहरूको माझ रेडियो नेपालको मिडियम वेबका साथै एफएम ब्यान्डका फ्रिक्वेन्सीहरू 98, 100 र 103 मेगाहर्ज र अनलाइनमा www.onlineradionepal.gov.np मा लगइन गरेर विश्वको जुनसुकै ठाउँमा बसेर हामीलाई सुन्न सक्नुहुन्छ। हाम्रो बोली कार्यक्रम फरक क्षमता भएका व्यक्तिहरूको सरोकार र सवालहरूमा केन्द्रित रहनेछ। हामी शारीरिक, मानसिक, बौद्धिक वा इन्द्रिय सम्बन्धी दीर्घकालीन अशक्तता, कार्यगत सीमितता वा विद्यमान अवरोधको कारण अन्य व्यक्ति सरह समान आधारमा पूर्ण र प्रभावकारी ढंगले सामाजिक जीवनमा सहभागी हुन बाधा भएका व्यक्तिहरूका सरोकार र सवालहरूलाई समेटेर कार्यक्रम लिएर उपस्थित भएका छौं। आशा छ कार्यक्रममा समेटिएका सामग्रीहरूले अपाङ्गता भएका व्यक्तिहरू सामाजिक, आर्थिक, सांस्कृतिक, भौगोलिक तथा राजनीतिक दृष्टिकोणबाट समेत अति उत्पीडित र बहिष्करणमा परिएका वर्गको आत्मसम्मानमा अभिवृद्धि गर्दै सरल र सहज जीवनयापनका लागि उत्प्रेरित गर्नेछ। कार्यक्रमका बारेमा सुझाव, सल्लाह एवं प्रतिक्रिया दिई कार्यक्रमका विषयवस्तु चयनमा समेत यहाँहरूको सहयोग प्राप्त हुनेछ भन्ने विश्वास गर्दछौं। आज हामी कार्यक्रम हाम्रो बोलीमा एकजना समाजसेवी हुनुहुन्छ जो दृष्टिविहीन हुनुहुन्छ। दृष्टिविहीन हुनुको बावजुद पनि उहाँ सामाजिक कार्यक्रममा निरन्तर क्रियाशील हुनुहुन्छ। अहिले उहाँले अपाङ्गता भएका व्यक्तिहरूलाई पनि अवसर र वातावरण सिर्जना गरिदियो भने हरेक क्षेत्रमा राम्रो काम गर्न सक्छन् भन्ने सोच राखेर काम गर्दै आउनु भएको छ। उहाँ हुनुहुन्छ सुशील अधिकारी। आउनुहोस्, उहाँलाई स्वागत गरौं कार्यक्रम हाम्रो बोलीमा। स्वागत छ सुशीलजी।
धेरै धेरै धन्यवाद हजुर।
आरामै हुनुहुन्छ?
हजुर, एकदम ठिक ठाक छु।
आज भोलि केमा व्यस्त हुनुहुन्छ नि?
आज भोलि चाहिँ मेरो एउटा हातमा चाहिँ परोपकार, अर्को हातमा चाहिँ प्रविधि, एउटा हातमा पेसा, एउटा हातमा सेवा, त्यसलाई नै निरन्तरता दिइरहेको छु। खासमा चाहिँ एकातिर चाहिँ सामाजिक कामहरू पनि गरिरहेको छु आफ्नो सानो संस्था मार्फत भनेदेखि, अर्कोतिर चाहिँ यो प्रविधि परिवर्तनको लागि भनेर एउटा सानो कम्पनी पनि चलाइरहेको छु। यस मार्फत चाहिँ युवाहरूलाई उद्यमी बनाउने, आत्मनिर्भर बनाउने र प्रविधिद्वारा चाहिँ उहाँहरूलाई रोजगार सृजना गर्नको लागि मदत गर्ने काम पनि गरिरहेको छु।
यो काम गर्दाखेरि यहाँलाई कतिको गाह्रो भइरहेको छ नि? कसरी सहज तरिकाले गर्दै हुनुहुन्छ?
मलाई चाहिँ जहिले पनि एउटा कुरा के लाग्छ भन्दाखेरि, जिन्दगीमा अगाडि बढ्दाखेरि चाहिँ यो सन्तुलन भन्ने कुरा चाहिँ धेरै महत्वपूर्ण कुरा हुँदो रहेछ। जसरी हामी साइकल चलाउँदाखेरि सन्तुलन भएन भने बिग्रिन्छ, लड्छौँ नि, त्यस्तै गरेर नै जिन्दगीमा सन्तुलन भएन भने पनि जिन्दगी चाहिँ बिग्रिन पनि सक्छ। त्यसै कारणले गर्दाखेरि पनि यो कामलाई चाहिँ हामीले गाह्रो नमानिकन एउटा इन्जोय गर्न सक्यो, एउटा आनन्द लिन सक्यो र जे गरिरहेका छौँ त्यसमा सन्तुष्टि लिन सक्यो भनेदेखि चाहिँ खासै त्यस्तो धेरै गाह्रो चाहिँ भएको छैन। आफ्नो रुचिको काम र आफ्नो यो भित्र मनदेखि नै आएको काम हुनाले गर्दाखेरि पनि त्यति साह्रो गाह्रो चाहिँ परेको छैन। र पनि अलिकति समय त्यति धेरै अनुकूल चाहिँ छैन, अलिकति प्रतिकूलै छ अहिले। अब यो कोरोना घरबाट अहिले पनि हामी गुज्रिरहेका छौँ, त्यसले चाहिँ अलिअलि गाह्रो चाहिँ बनाएको छ। तर पनि त्यो गाह्रोभित्र पनि थोरै अवसर, थोरै त्यसलाई पनि थोरै अलिकति रूपान्तरण गर्दै अगाडि बढिरहेको छु।
अहिले भन्नुभयो जस्तो कि रुचि भयो भने, आफूलाई लागेको काम भयो भने सकिन्छ, यो दुईटा काम गर्दै हुनुहुन्छ। एउटा प्रविधिलाई अगाडि लैजाँदै हुनुहुन्छ, अर्को चाहिँ सामाजिक सेवामा काम गर्दै हुनुहुन्छ। यहाँले चाहिँ यो दुईटा काम एकसाथ कसरी लाँदै हुनुहुन्छ नि?
हामी जुनसुकै पेसा व्यवसायमा भए पनि आफ्नो देशको लागि, समाजको लागि चाहिँ केही गर्न सकिन्छ जस्तो चाहिँ लागेको थियो पहिलादेखि नै र अहिले पनि लाग्छ नै। त्यसैले पनि म खासमा चाहिँ अलिकति समय निकालेर थोरै समय व्यवस्थापन भन्ने कुरा पनि ठुलो आउँदो रहेछ। त्यसैले पनि हामी आफ्नो विधा बचाएर, आफ्नो कामहरू बचाएर र अरू भनौँ न धेरै समयमा, अब कतिपय अवस्थामा पहिला कति एक दुई घन्टा नै सुतेरै जाने अवस्था हुन्थ्यो कहिलेकाहीँ। अब यति नै भन्नु अनुत्पादक चिजहरूमा चाहिँ धेरै खर्च भइरहेको समयलाई चाहिँ अलिकति समाजको लागि के गरौँ, देशको लागि के गरौँ भनेर मिलाइमिलाइ चाहिँ काम गरिरहेको छु।
अब हामी थोरै शिक्षाको कुरा गरौँ, यहाँले चाहिँ पढाइ कहाँसम्म पुर्याउनु भएको छ?
मैले चाहिँ अङ्ग्रेजी साहित्यमा एमए गरेको छु, स्नातकोत्तरसम्म पढाइ सकेँ। शिक्षाको कुरामा चाहिँ यही नै हजुर।
तपाईँ एउटा दृष्टिबिन पनि हुनुहुन्छ, क्रियाशील सामाजिक कार्यमा प्रविधिलाई आत्मसात गरेर अगाडि बढ्दै हुनुहुन्छ। तपाईँ जस्तै धेरै युवाहरू हुनुहुन्छ जो शिक्षाबाट वञ्चित हुनुहुन्छ, टेक्नोलोजीको कुराहरूबाट वञ्चित हुनुहुन्छ, उहाँहरू यो सबै कुरा सुविधाहरू भनौँ लिनका लागि कसरी जाँदा चाहिँ ठिक हुन्छ होला?
मलाई के लाग्छ भन्दाखेरि हामी युवाहरू भनेको चाहिँ पहिलो कुरा चाहिँ हामी अर्काको तबेलामा बाँधिएर दाना खाने घोडाको जस्तो निरेर र पराधीन चाहिँ हुनुहुँदैन, हामी आत्मनिर्भरताको बाटोमा चाहिँ लाग्ने नै पर्छ पक्कै पनि। त्यसको लागि चाहिँ हामीले चाहिँ मलाई लाग्छ कि हामी आशावादी होइन कि आशावादी हुनुपर्छ जस्तो लाग्छ। जस्तो आशावादी भयो भनेदेखि चाहिँ तपाईँले अरूले जे देला त्यो खाउँला भन्नेतिर गयो, तर आशावादी बनियो भनेदेखि चाहिँ होइन भोलिको दिन चाहिँ एकदमै राम्रो छ, सुनौलो छ है, भोलि हामीले पनि केही गर्न सकिन्छ युवाहरूले कतै पनि भन्नेतिर चाहिँ लाग्नुपर्छ। र अनि अर्को कुरा भनेको चाहिँ अवसरले हामीलाई पछ्याइरहेको हुन्छ तर हामीले चाहिँ त्यसलाई टिप्न नसकिरहेको पनि हुनसक्छ, त्यसैले पनि त्यसलाई अब भनौँ न समय अनुकूल हिसाबले चाहिँ आफूले आफूलाई पनि बदलेर आफूले आफूलाई पनि अपडेट गरेर अथवा चाहिँ अध्यावधिक गर्दै अगाडि चाहिँ बढ्नुपर्छ जस्तो लाग्छ मलाई।
प्राय अपाङ्गता भएका व्यक्तिहरू अवसर पाउँदैनन्, पाए तापनि काम गर्ने वातावरण नै पाउँदैनन् होइन? यस्तो अवस्थामा यहाँ समाज सेवामा क्रियाशील हुनुहुन्छ, कसरी प्रेरित हुनुभयो त?
कस्तो भन्दाखेरि हामी कलेजमा पढ्दाखेरि अथवा चाहिँ स्कुलमा पढ्दाखेरि अपाङ्गता भएको र नभएको बिचमा चाहिँ ठुलो खाडल चाहिँ थियो। जस्तै हामीलाई चाहिँ अब त्यहाँनिर गरिने व्यवहारहरू भयो है, थोरै उहाँहरूमा चाहिँ अलिकति इन्टरेक्सनको कमीले, अन्तरक्रियाको कमीले पनि हुनसक्छ। अब अपाङ्गता भएको व्यक्तिहरू चाहिँ अपाङ्गता भएको व्यक्तिहरूसँगै रमाउन खोज्ने अथवा चाहिँ अपाङ्गता नभएको व्यक्तिहरू नभएकोसँग नै रमाउन खोज्ने, तर यदि हामीसँग अन्तरक्रिया नै भइहाल्यो भने पनि सामान्य अब भलाकुसारीहरू जस्तो मात्रै भनौँ अथवा चाहिँ कुनै सहानुभूति राखेको जस्तो महसुस भइसकेपछि चाहिँ मलाई कस्तो लाग्यो भन्दाखेरि हाम्रो देशमा चाहिँ हाम्रो समाजमा चाहिँ अपाङ्गता नभएका र नभएका बिचमा चाहिँ ठुलो खाल्डो रहेछ र यसलाई परिपूर्ति गर्ने एउटा माध्यम भनेको चाहिँ सामाजिक काममा जति हामी सक्रिय हुन्छौँ, जति बढी हामी चाहिँ जस्तो व्यक्तिहरूले सोच्दाखेरि चाहिँ अपाङ्गता भएका व्यक्तिहरू त्यो बेनिफिसियरिज अथवा लाभान्वित वर्ग मात्रै हो भनेर सोचिरहेको हुन्छ नि, जब चाहिँ हामीले यो मान्छेको जुन भावनामा अलिकति परिवर्तन ल्याउन सक्छौँ होइन, हामी चाहिँ लिने मात्र होइन कि हाम्रो वर्गको लागि पनि दिन सक्छौँ, साथसाथमा चाहिँ अपाङ्गता नभएका व्यक्तिहरूको लागि पनि केही गर्न सक्छौँ, आवश्यकता र आकस्मिकतामा चाहिँ सहयोग गर्न सक्छौँ है भन्ने खालको एउटा त्यो भाव आयो, त्यो चाहिँ हामीले देखाउन सक्यो भनेदेखि चाहिँ बल्ल उहाँहरूले चाहिँ साँचो अर्थ अपाङ्गताको चाहिँ बुझ्नुहुन्छ भन्ने हिसाबले पनि समाज सेवातिर चाहिँ लाग्ने त्यो प्रेरणा चाहिँ त्यहाँबाट मिल्यो मलाई चाहिँ।
यहाँले स्कुल पढ्दादेखिको, क्याम्पसमा पढ्दादेखिको, स्कुलमा जुन गरिने व्यवहार र क्याम्पसमा गरिने व्यवहार प्लस साथीहरू सरहरूले कस्तो व्यवहार गर्नुभयो नि थोरै बताइदिनुहोस् न।
म चाहिँ कक्षा छसम्म यो इन्टिग्रेटेड अथवा चाहिँ एकीकृत शिक्षा भएको स्कुलमा पढेको, विद्यालयमा पढेको, त्यहाँनिर चाहिँ हामीलाई सुरुमा सिकाइन्थ्यो अनि त्यसपछि हामीले समग्र अरू देख्ने साथीहरूसँग बसेर नै पढ्नु पर्ने हुन्थ्यो। त्यो स्कुल जुन चाहिँ हामी म पढेको सञ्जीवनी स्कुलमा चाहिँ अरू दृष्टिबिन साथीहरू पनि पढ्ने हुनाले गर्दाखेरि पनि धेरै शिक्षकहरू चाहिँ जस अवेर हुनुहुन्थ्यो कि हामीलाई कसरी ट्रिट गर्नुपर्छ भन्ने कुराहरू उहाँहरूलाई लगभग राम्रैसँग ज्ञान थियो। तर समस्या चाहिँ कहिलेकाहीँ चाहिँ कस्तो अवस्थामा आउँदो रहेछ भन्दाखेरि त्यतिखेरको अवस्थाका अब साना बालबालिकाहरूसँग हामी पढिरहँदाखेरि चाहिँ अब उहाँहरूलाई चाहिँ सुरुमा त अब दृष्टिबिन नरेख्ने भनेको नै पनि त्यति राम्रोसँग चाहिँ थाहा नहुने, जस्तै हाम्रो ब्रेलमा लेखिरहँदाखेरि चाहिँ अब यो किन ट्याक्ट्याक टुल्टुक गरिरहेको होला, यिनीहरूले चाहिँ त्यो खोज्ने कुरो त्यो हाम्रो स्लेट स्टाइलस हुन्छ, स्टाइलस चाहिँ भनेको हाम्रो कलम लेख्ने कलम हो, त्यो त्यसमा चाहिँ चुच्चो हुन्छ अनि यिनीहरूले चाहिँ अब हामीलाई चाहिँ दुःख दिन ल्याए कि यस्ता कुराहरू भन्ने खालको केटाकेटीहरूमा त्यस्तो पर्ने होइन। अनि त्यसपछि अनि कतिले चाहिँ अब हामीलाई भनौँ न झिस्क्याउने चलाउने होइन, पछाडिबाट चाहिँ त्यो पेनहरूले घोप्ने यताउति पनि गर्थ्यो र अनि त्यसपछि कसले गर्यो भनेर त्यो अब उनीहरूलाई समात्न नसक्दाखेरि चाहिँ उनीहरूलाई चाहिँ त्यो ठुलो रमाइलो हुन्थ्यो खासमा चाहिँ। तर पछिल्लो क्लासमा अलिकति माथिल्लो कक्षामा गइरहँदाखेरि चाहिँ त्यस्तो समस्या भएन, किनभने अब केटाकेटीहरू पनि बिस्तारै बुझ्दै जान थाल्नुभयो। त्यसपछि म 7 कक्षादेखि चाहिँ काठमाडौँमै आएर पढेँ, जुन स्कुलमा चाहिँ म एकजना मात्रै थिएँ दृष्टिबिन अनि सबै अरू देख्ने साथीहरू नै हुनुहुन्थ्यो। सुरुमा त अब विद्यालयले भर्ना लिँदाखेरि तिमीलाई अब हामीले यस्तो व्यक्ति कहिले पनि लिएकै छैन, पढ्न सकिने हो कि होइन भन्ने खालको कुराकानी गर्नुभएको थियो अनि होइन सर अब सकिनँ भनेदेखि म हजुरलाई दुःख दिन्न, आफै नै अर्को वर्षदेखि अर्कै स्कुलमा जान्छु भन्दाखेरि चाहिँ त्यो गएको म पहिलो वर्षमा नै अरू देख्ने विद्यार्थीहरूलाई उछिनेर प्रथम भएँ अनि मसँग धेरै साथीहरू चाहिँ अब सिक्न आउनुहुन्थ्यो, म्याथहरू, इङ्ग्लिसहरू, साइन्सहरू, मैले आफूले जानेको कुराहरू सबैलाई सिकाइदिन्थेँ र एकजना मात्रै दृष्टिबिन भएको हुनाले गर्दाखेरि सबैको माया पनि पाएँ, सबैले खाजा पनि ल्याएर खुवाउनुहुन्थ्यो, कसले कसले कहिले कसले, तर निकै राम्रो हुन्थ्यो, राम्रोसँग चाहिँ बित्यो मेरो स्कुल लाइफ पछिल्लो समयमा चाहिँ। त्यसपछि एसएलसीमा पनि स्कुल टप गरेँ, डिस्टिङसन ल्याएर पास गरेँ, राम्रो भयो. त्यसपछि चाहिँ अब कलेजतिर आइरहँदाखेरि चाहिँ म नेसनल इन्टिग्रेटेड कलेजबाट प्लस टू ब्याचलर चाहिँ मैले त्यही नै पढेँ. एकजना मात्रै थिएँ म डिस्ट्रिब्युन त्यहाँ पनि. अब हामी त सरकारी स्कुलबाट पढेर गएको, प्राइभेट कलेजको एक्सपिरियन्स पहिलो पटक भयो मलाई चाहिँ. त्यहाँ पनि एकदमै राम्रो भयो किनभने एकजना मात्रै डिस्ट्रिब्युन भएको हुनाले गर्दाखेरि सबैको एउटा आकर्षण अनि उहाँहरूले धेरै जिज्ञासाहरू पनि राख्नुहुन्थ्यो. विद्यार्थीहरूले तपाईँहरू कसरी सपना देख्नुहुन्छ, सपना देख्नुहुन्छ कि देख्नुभएन, पैसा तिर्नुहुन्छ कि तिर्नुभएन, कसरी किन्नुहुन्छ, यो कसरी गर्नुहुन्छ, त्यो कसरी गर्नुहुन्छ भनेर चाहिँ धेरै साथीहरू चाहिँ एकदमै जिज्ञासु भएर आउनुहुन्थ्यो अनि बताइदिन्थे. केही कठिनाईका बाबत पनि मेरो चाहिँ विद्यार्थी जिन्दगी चाहिँ एकदमै राम्रो भयो.
यहाँको जुन भोगाईहरू भयो, जुन सङ्घर्ष गरेर पढ्नुभयो, अबको जुन दिनहरूमा जो दृष्टिविहीन लगायतका विभिन्न खालका अपाङ्गता भएका बाल बालिका युवाहरू हुनुहुन्छ, उहाँहरूलाई पढ्ने जुन स्कुल क्याम्पसमा वातावरण कस्तो भए हुन्थ्यो जस्तो लाग्छ यहाँलाई?
विशेष गरी चाहिँ हाम्रो जुन बौद्धिक कुराहरूमा चाहिँ अलिकति अभाव देख्छु मैले. अहिले पनि स्कुलहरूमा त्यो अनुसारको चाहिँ स्रोतहरू नहुने, होमवर्कहरू गर्नको लागि ब्रेल पेपरहरू कति ठाउँमा त प्रशस्त मात्रामा नपाउने, अरू देख्ने साथीहरू र हाम्रो बिचमा चाहिँ जहिले पनि अलिकति हामी पछाडि परिरहनु पर्ने त्यो स्रोतको कमीले गर्दाखेरि त्यो चाहिँ देखिन्छ. अनि अर्को कुरा भनेको चाहिँ जस्तो ब्रेलमा पाठ्यपुस्तकहरू पर्याप्त नआउने अनि त्यसपछि कोर्स पनि छिटो छिटो हुनाले गर्दाखेरि त्यो ब्रेल बुकहरू छाप्नलाई अलिक टाइम पनि लाग्छ. भनौँ न एउटा सामान्य विद्यार्थीहरूले पढ्ने नै पुस्तकमै नपुगिरहेको अवस्थामा ब्रेल किताबहरू अथवा चाहिँ हाम्रो टेक्नोलोजीकै कुराकानी गर्ने भने पनि जस्तो डेजी फर्म्याटको पुस्तकहरू अथवा श्रव्य पुस्तकहरू चाहिँ नपुगिरहेको अवस्था पनि हुन्छ. यसले गर्दाखेरि चाहिँ अलिकति गाह्रो पारिरहेको छ. यस्तो कुराहरू चाहिँ भइदियो भने र हाम्रो लागि अलिकति मैत्री वातावरण भइदियो भने चाहिँ विद्यार्थीहरूको जीवन धेरै नै सहज हुन्थ्यो जस्तो लाग्छ. अब अरू अरू विद्यार्थीहरूले चाहिँ एउटा किताबको कोर्सको बाहेक अरू अरू कुराहरू पनि किनेर पढ्न पाउने, आफूलाई मन लागेको कुराहरू, एसएकोहरू भयो, अरू अरू भनौँ न अब किन्न पाइरहँदाखेरि हामीले चाहिँ जुन आधारभूत पुस्तकहरू समेत पढ्न वञ्चित हुँदाखेरि चाहिँ ठुलो त्यहाँनिर चाहिँ अलिकति झनै झनै ग्याप चाहिँ बढ्दै जान्छ कि जस्तो लाग्छ.
शिक्षा यस्तो वस्तु चिज हो जो मान्छेको व्यक्तिको जीवनलाई नै परिवर्तन गरिदिन्छ, अँध्यारोबाट उज्यालोतिर ल्याइदिन्छ. अपाङ्गता भएका व्यक्तिहरूले पढ्न अहिले पनि धेरै पाएका छैनन्, शिक्षाबाट वञ्चित छन्. नेपालमा अपाङ्गता भएका व्यक्तिहरूलाई पढ्ने वातावरण कस्तो छ, विशेष गरी दृष्टिविहीनको शिक्षाको क्षेत्रमा सरकारले कस्तो व्यवस्था गरेको छ, के त्यो पर्याप्त छ कि छैन त?
खासमा चाहिँ भन्नुपर्दाखेरि एउटा कुरो चाहिँ तपाईँको शिक्षामा अहिले पनि प्राइभेट स्कुल र गभर्मेन्ट स्कुलको बिचमा ग्याप छ, त्यसको प्रभाव चाहिँ हामी दृष्टिबिनहरूमा पनि परेको छ. अब सरकारी स्कुलहरूमा जुन चाहिँ अब समाहित शिक्षा अथवा चाहिँ एकीकृत कक्षाहरू सञ्चालन भइरहेको छ त्यसमा चाहिँ कति ठाउँमा चाहिँ अब स्रोत शिक्षकहरू नै नभइरहेको अवस्था भइरहेको छ. साथसाथमा चाहिँ जस्तो हामीलाई हुनुपर्ने सामग्रीहरू हुन्छ नि, जस्तै अडियो प्लेयरहरू, त्यो श्रव्य पुस्तक सुन्नको लागि अडियो प्लेयर, त्यस्तै गरी त्यो पुस्तकहरू राख्नको लागि चाहिँ अब पेन ड्राइभ अथवा मेमोरी, त्यस्तो त्यस्तो कुराहरूको सानो सानो कुराहरूको पनि एकदमै अभाव भइरहेको छ र हामी निजी क्षेत्रबाट अथवा चाहिँ हामीले सहयोग गरिरहनु पर्ने अवस्था अहिले पनि रहेको चाहिँ छ. खासमा चाहिँ यो चाहिँ सरकारको कर्तव्य अन्तर्गत पर्ने हो होइन, तर त्यो चाहिँ नभइरहेको अवस्था छ. अनि साथसाथमा चाहिँ जस्तो दृष्टिबिनहरूको लागि भनेर कतिपय स्कुलहरूमा चाहिँ कम्प्युटरहरू विभिन्न संस्थाहरूले दिँदाखेरि पनि उहाँहरूले चाहिँ त्यो चाहिँ अन्यत्र परिचालन गर्ने, अरू देख्ने विद्यार्थीहरूको लागि चाहिँ त्यही कम्प्युटरहरू परिचालन भइरहेको, तर दृष्टिबिन साथीहरूले चाहिँ त्यो कम्प्युटर चलाउन पनि नपाइरहेको, त्यस्तो पनि अवस्था भूमिका चाहिँ सरकारको हुनुपर्छ र हाम्रो लागि विशेष गरी दृष्टिबिन भाइ बहिनीहरूको अलिकति नीतिगत रूपमा होस् अथवा चाहिँ एउटा रिसोर्स त्यो स्रोतहरू उपलब्ध गराउने कुराहरूमा चाहिँ चुक्नु हुँदैन र त्यसमा चाहिँ त्यो नियमन साथसाथमा चाहिँ त्यो स्रोतको एकदम उचित परिचालन हुनुपर्छ जस्तो लाग्छ.
अहिलेको यो विश्वव्यापी रूपमा फैलिएको महामारीको रूपमा फैलिएको COVID-19 कारण स्कुल कलेजहरू बन्द भएका छन्, भनौँ सबै स्कुलहरू बन्द भए. त्यो अवस्थामा सरकारले अनलाइन कक्षाको सुरुवात गर्यो, तर जो अपाङ्गता हुनु भएका व्यक्तिहरूको लागि, विशेष गरेर दृष्टिविहीन जो कान सुन्न सक्नुहुन्न, कोही चाहिँ आँखा देख्न सक्नुहुन्न, उहाँहरूको लागि के सरकारले त्यस्तो विशेष कक्षाहरू सञ्चालन गर्यो कि गरेन?
विशेष हाम्रो लागि अथवा त्यस्तो वर्गहरूको लागि भनेर चाहिँ गरिएको पाइएन, तर जस्तो यो रेडियो मार्फत दिने दुरशिक्षाहरू चाहिँ त्यो चाहिँ दृष्टिबिनहरूको लागि धेरै नै प्रभावकारी चाहिँ भयो, किनभने जुम क्लासहरू लिनको लागि, अनलाइन क्लासहरू लिनको लागि त कतिपय जहाँनिर त्यो दृष्टिबिन अथवा अपाङ्गता जोडिन्छ त्यहाँनिर त्यो गरिबी अथवा चाहिँ अलिकति भनौँ न आर्थिक विपन्नता पनि जोडेरै आउँदो रहेछ. त्यस कारणले गर्दाखेरि जस्तो अब बुवा आमा भनौँ न विभिन्न किसिमको चाहिँ अब श्रमिक कामहरू गर्ने, ज्यामी कामहरू गर्ने उहाँहरूलाई चाहिँ त्यो पहिलो कुरा चाहिँ त्यो डिभाइसको नै एकदमै गाह्रो, त्यो फोनै नहुने, त्यो जुमहरू चल्ने फोनहरू पाउनु पनि उहाँहरूको लागि त त्यो ठुलो कुरा नै हो. त्यस कारणले गर्दाखेरि कतिपय स्कुलहरूले अनलाइन क्लास दिइरहँदा दिइरहँदै पनि उहाँहरूले चाहिँ त्यो फोनको अभावमा त्यो चलाउन पाउनु भइरहेको थिएन। अनि अर्को कुरा भनेको चाहिँ उहाँहरूलाई त्यो ओरिएन्टेसन भनौँ न हाम्रो लागि अब विशेष एप्लिकेसन हुन्छ जस्तो टकब्याक, साथसाथमा चाहिँ केटाकेटीहरूले अब कहिले फोन नचलाएको उहाँहरूलाई त्यो ओरिएन्टेसनको कमीले गर्दाखेरि पनि धेरै डिसिप्लिन साथीहरूले हामीलाई चाहिँ के भन्नुभयो भनेदेखि हामी चाहिँ अनलाइन क्लास चाहिँ एक्सेस गर्न सकिरहेको छैनौँ, हामी चाहिँ त्यो पहुँचमा छैनौँ, हामीलाई चाहिँ त्यो भएन भन्ने कुराहरू चाहिँ गरिरहनु भएको अवस्था थियो। त्यसैले पनि अलिकति गाह्रै अवस्था चाहिँ भयो उहाँहरूको लागि चाहिँ।
अहिलेको यो वर्तमान अवस्थामा टेक्नोलोजीको कुराले एकदमै अगाडि बढिसकेको छ समाज, हरेक व्यक्तिहरूसँग त्यो डिभाइस, त्यो टेक्नोलोजी हुन्छ। अपाङ्गता भएका व्यक्तिहरू सबैलाई समेट्न चाहिँ टेक्नोलोजीसँग उहाँहरूलाई चाहिँ इङ्गेज गर्न कसरी सकिन्छ होला?
एकदम राम्रो कुराकानी गर्नुभयो। विशेष गरी चाहिँ अपाङ्गता भएको र नभएको व्यक्तिहरूलाई एकै ठाउँमा जोड्नको लागि चाहिँ धेरै मद्दत गर्छ। जस्तो कि अब हामीले ब्रेलहरू पढ्यौँ भनेदेखि अब अरू देख्ने साथीहरूले त्यो नबुझ्न पनि सक्नुहुन्छ, तर हामीले त्यो गरेको असाइनमेन्टहरू चाहिँ यदि हामीले इमेलमा पठाउन सकेको खण्डमा अथवा चाहिँ कम्प्युटर फर्मेट, कुनै पनि इलेक्ट्रोनिक विद्युतीय फर्मेटमा चाहिँ पठाउन सकेको खण्डमा टिचरले बुझ्न पनि सक्नुहुन्छ। त्यसैले पनि यो यस्ता किसिमको प्रविधि र यस्तो किसिमको चाहिँ तौर तरिकालाई बढाउनको लागि चाहिँ भनौँ न विद्यार्थीहरूको लागि विशेष गरी यो जुन स्रोत सार्नुको अभाव भइरहेको छ, डिभाइसको अभाव भइरहेको छ, यो कुरालाई चाहिँ अलिकति परिपूर्ति गरिदिनुपर्छ जस्तो लाग्छ। कोहीसँग चाहिँ दुई तिनवटा नै हुने, कोहीसँग चाहिँ हुँदैन हुने अवस्था पनि छ। र त्यसमा चाहिँ समानता चाहिँ ल्याउनको लागि भनौँ न सरकारको अथवा हामी निजीमा कार्यरत साथीभाइहरूले चाहिँ एउटा समन्वयकारी भूमिका चाहिँ खेल्नु पर्छ र नवीनतम प्रविधिलाई चाहिँ पक्कै पनि प्रवर्धन गर्नुपर्छ। अब पहिलाको जस्तो अवस्था अहिले छैन, प्रविधिले धेरै छलाङ माऱ्यो भनेदेखि हामी पनि अब प्रविधि सँगसँगै नै अलिकति अध्यावधिक हुन पनि जरुरी छ।
अपाङ्गता भएका व्यक्तिहरूमा धेरै भन्दा धेरै क्षमता सिप हुन्छ, त्यसलाई कसरी सदुपयोग गर्न सकिन्छ? सरकार तथा गैर सरकारी संस्थाले आत्मनिर्भर बनाउन कसरी कामहरू गर्दै आएका छन्? के त्यो सबै कामहरू जुन व्यवस्था गरिदिनुहुन्छ त्यो पर्याप्त छ त?
पहिलो कुरा, अपाङ्गता भएका व्यक्तिहरूमा पक्कै पनि सिप छ, क्षमता छ, शैक्षिक योग्यता छ, तर त्यो सिप, क्षमता र योग्यता अनुरूप उहाँहरूले चाहिँ पहिचान पाइरहनु भएको छैन। उहाँहरूको जुन क्षमताले एउटा अवसर पाउनुपर्ने हो, ठाउँ पाउनुपर्ने हो, त्यो चाहिँ पाइरहेको छैन जस्तो लाग्छ। त्यसैले पनि उहाँहरूलाई बाहिर निकाल्नको लागि र उहाँहरूलाई एउटा मूलधारमा, विकासको मूलधारमा ल्याउनको लागि पनि उहाँहरूको सिपलाई पहिचान गरेर र उहाँहरूलाई चाहिँ उपयुक्त हुने अवसरहरू दिनको लागि चाहिँ कसैले पनि कन्जुसाई गर्नु हुँदैन जस्तो लाग्छ। अहिले पनि अब सानो उदाहरण नै दिँदाखेरि पनि अझै पनि कति साथी हरूलाई हामी कम्प्युटर चलाउँछौँ, कामहरू गर्छौँ भन्दाखेरि ए हो र डिस्ट्रिब्युटरहरूले पनि कम्प्युटर चलाउनुहुन्छ, कसरी तपाईँहरूले गर्नुहुन्छ होला र भनेर चाहिँ त्यो एउटा विश्वासको कमी जस्तो वातावरण चाहिँ हामीले धेरै महसुस पनि गरिरहेका हुन्छौँ। त्यो चाहिँ माथिल्लो औदाको व्यक्तिहरूले जसले चाहिँ पढ्नुभएको छ, जानुभएको छ, सुन्नुभएको छ, उहाँहरूबाट नै त्यस्तो कुराहरू आइरहेको छ भनेदेखि हामीले हाम्रो क्षमताको बारेमा, हाम्रो प्रतिभाको बारेमा एउटा अभिमुखीकरण, विशेष गरी चाहिँ अब यो आरक्षणको कुराहरूमा पनि जति हुनुपर्ने त्यति पर्याप्त मात्रामा नभइरहेको अवस्था पनि छ। कसैले चाहिँ अवसर पाउने तर कोहीले चाहिँ अपाङ्गता भएकै कारणले नै योग्यता हुँदा हुँदै पनि अवसर नपाइरहेको अवस्थामा पनि अलिकति विभेद जस्तो लाग्छ। अनि अर्को कुरामा जस्तो यो स्वरोजगारकै क्रममा पनि अब केही गर्न चाहने, केही गर्ने मन भएका, अपाङ्गता भएका साथीहरूले पनि अपाङ्गता भएकै कारणले गर्दाखेरि चाहिँ ब्याङ्कबाट अब ऋणहरू नसकिरहेको अवस्था, उहाँहरूले चाहिँ तिर्छ कि तिर्दैन होला भन्ने खालको चाहिँ अवधारणा रहेको हुनाले गर्दाखेरि पनि जति खुल्नुपर्ने हो, जति देखिनुपर्ने हो, जति अगाडि आउनुपर्ने हो, उहाँहरू चाहिँ आइरहनु भएको छैन र सरकारको जुन यो पहलहरू पनि त्यति धेरै प्रभावकारी चाहिँ हुन सकिरहेको छैन जस्तो लाग्छ। किनभने अरू अरू कुराहरूमा नै धेरै नै लागिरहेको छ बल चाहिँ, तर हाम्रो इस्युहरूमा, हाम्रो सवालहरूमा चाहिँ एकदमै हाम्रो प्रतिनिधित्वको हिसाबले पनि कम छ, साथसाथमा चाहिँ हाम्रो सवालहरू पनि एकदमै कम उठिरहेको छ। होइन, अहिलेसम्म प्रतिनिधि सभामा हाम्रो प्रतिनिधित्व छैन, होइन, संसदमा यो निर्वाचनको क्रममा पनि तपाईँको जस्तो अपाङ्गताको लागि चाहिँ वामा राखेको छ, जस्तै अब पिछडिएको वर्ग अन्तर्गत हामी परेको हुनाले गर्दाखेरि वर्ष चाहिँ अब उम्मेद्वार उठाउनेहरूले पनि हामीलाई भन्दा अरू नै वर्गलाई नै अगाडि बढाउने चाहिँ अवस्था रहेको हुनाले गर्दाखेरि पनि त्यो हाम्रो आवाजहरू अथवा चाहिँ हाम्रो त्यो क्षमताहरूले पर्याप्त ठाउँ चाहिँ पाइरहेको छैन जस्तो लाग्छ मलाई।
अपाङ्ग मैत्री संरचनाहरू खासै छैनन् भनिन्छ, सरकारले विभिन्न संरचना निर्माण गर्दा अपाङ्ग प्रति संवेदनशील भएर निर्माण गरेको छ कि छैन त?
अब प्रयासहरू त भइ नै रहेको छ है पक्कै पनि, अब तर जति हुनुपर्ने त्यति चाहिँ पर्याप्त भइरहेको छैन कि जस्तो लाग्छ। अब भूकम्प भयो, त्यो अब त्यो आफैमा नराम्रो कुरा भयो, धेरै बिल्डिङहरू चाहिँ, धेरै भवनहरू भत्किए, तर अब अहिलेको बनाउने क्रममा त एउटा साथै नै अवसर छ नि, नयाँ बनाउँदाखेरि त एउटा अपाङ्गता भएका व्यक्तिहरूको लागि मैत्री बनाउने, व्हिलचेयर चाहिँ सबैतिर जान सक्ने बनाउनु पर्ने हो, र अहिलेसम्म पनि कस्तो गाह्रो छ भन्दाखेरि विशेष गरी व्हिलचेयर प्रयोगकर्ता साथीहरूलाई, हाकिमहरू प्राय जसो माथितिर हुनुहुन्छ, उहाँहरू तल आउन पनि चाहनु होइन, सेवाग्राहीहरूलाई भेट्नको लागि सेवाग्राहीहरू व्हिलचेयर एक्सेस नभएको हुनाले गर्दाखेरि माथि जान नसकिरहेको अवस्था, लिफ्टहरू नहुने, व्हिलचेयरहरू जाने ऱ्याम्पहरू नहुने, त्यस्तो कारणले गर्दाखेरि त्यो सरकारी सेवाहरू लिने क्रममा नै कति पछाडि पर्न पर्ने अवस्था रहेको छ। अब हामी दृष्टिबिनकै कुराकानी गर्ने हो भने पनि हाम्रो लागि चाहिँ जुन त्यो टेक्टाइल पाथ भनेर बनाएको छ, जुन चाहिँ पहेँलो रङको त्यो टेक्टाइल बनाएको छ बाटोहरूमा, तर त्यो पहेँलो बाटोलाई विश्वास गरेर हिँड्न सक्ने अवस्था छैन, कहाँनिर गएर ड्याङ्गै खम्बामा ठोकिन्छ भन्ने कुरा थाहा हुँदैन होइन। त्यसैले पनि त्यो बनाइएको त छ, तर पनि त्यो बनाउँदाखेरि पनि जो चाहिँ सेवाग्राही हो अथवा जो चाहिँ प्रयोगकर्ता हो उहाँहरूलाई चाहिँ सम्मिलित नगराइकन गरेको हुनाले गर्दाखेरि पनि जति प्रभावकारी हुनुपर्ने हो त्यति चाहिँ भइरहेको छैन जस्तो लाग्छ। अनि कतिपय अवस्थामा चाहिँ त्यो ध्वनियुक्त ट्राफिक लाइटहरू जडान गर्ने भनेर भनिएको थियो, त्यो अनुरूप चाहिँ अब धेरै ठाउँमा बाटो काट्नलाई अझ पनि गाह्रो छ। हामीले बत्ती बलेको सङ्केतहरू अरू व्यक्तिहरूलाई अरू बाटोमा हिँड्ने साथीहरूलाई नै सोधिरहनु पर्छ कुन बत्ती बलिरहेको छ, कुन बत्ती बलिरहेको छ भनेर। तर त्यसमा चाहिँ अब जस्तो त्यो ध्वनियुक्त लाइटहरू भइदिएदेखि त कति सजिलो हुन्थ्यो, धेरै राम्रो हुने थियो नि, तर त्यस्तो हुन सकिरहेको छैन। र अब केही प्रयासका बावजुद पनि प्रयासहरू चाहिँ अलि अपर्याप्त नै छ।
राज्यको अपाङ्गता भएका व्यक्ति प्रतिको व्यवहार कस्तो छ र कस्तो हुनुपर्छ?
राज्यको दृष्टिकोण चाहिँ एउटा कल्याणकारी खालको नै छ, यो च्यारिटी बेस्ड छ। जस्तो केही गरिदियो भनेदेखि होइन उहाँहरूलाई चाहिँ हामीले चाहिँ परोपकार गर्दैछौँ भन्ने खालको छ, तर त्यस्तो नभएको चाहिँ अधिकारमुखी चाहिँ हुनुपर्छ। जस्तो म अपाङ्गता भएको कारणले भन्दा पनि मेरो चाहिँ यो अधिकार हो भन्ने खालको हुन सक्यो भने, त्यो प्रत्याभूति चाहिँ दिलाउन सक्यो भनेदेखि धेरै राम्रो हुने थियो। सरकारले त्यो ऱ्याम्पहरू बनाइदिनु अथवा चाहिँ त्यो एलिभेटरहरू राखिदिनु भनेको हाम्रो लागि त्यो च्यारिटी गरेको होइन कि, यो चाहिँ उहाँहरूको अधिकारै हो, किनभने त्यो व्यक्तिको पनि त ती सरकारी निकायहरूसम्म पुग्न सक्ने पहुँचयुक्त वातावरण बनाउनु उहाँहरूको चाहिँ अधिकार हो, त्यो सेवा प्राप्त गर्नु भन्ने खालको अवधारणाबाट चाहिँ अगाडि बढ्न सक्यो भनेदेखि चाहिँ धेरै राम्रो हुन्थ्यो।
हाम्रो समाजमा अपाङ्गता भएका व्यक्तिहरूलाई कस्तो व्यवहार गरिन्छ?
यसमा चाहिँ तपाईँ अलिकति सहरी क्षेत्रहरूमा अलि राम्रो नै छ, अहिले धेरै व्यक्तिहरू बिस्तारै बिस्तारै शिक्षित पनि हुँदै हुनुहुन्छ यो प्रविधिको कारणले गर्दाखेरि पनि। तर अब गाउँघरतिर गइयो भनेदेखि त अझै पनि अपाङ्गतालाई त पूर्वजन्मको पाप भनेर अथवा चाहिँ विभिन्न किसिमको सोचहरू, विभिन्न किसिमका भनौँ न गलत धारणाहरू पनि अपाङ्गतासँग जोडेर आउने गरेको छ होइन। अपाङ्गता भएका व्यक्तिहरूले अब केही गर्न सक्दैन होला, यिनीहरूलाई अब जागिर खान पनि गाह्रो हुन्छ, अथवा जस्तै बिहे गर्ने नै कुरामा पनि यिनीहरूको बिहे पनि हुन्छ कि हुँदैन भन्ने खालको जस्तो त्यो परिवारबाट अथवा समाजबाट नै त्यसरी चाहिँ हेरिरहेको हुन्छ। त्यसैले पनि समग्रमा भन्नुपर्दाखेरि सहरी क्षेत्रमा केही राम्रो भए पनि गाउँघरतिर चाहिँ अझै पनि गाह्रो छ, धेरै नै गलत धारणाहरू गाँजिरहेको छ।
भन्नुको मतलब पहिले बढी दुर्व्यवहार हुन्थ्यो, अहिले मान्छेहरूमा चेतना आएको छ होइन?
हो छ हजुर, पक्कै पनि।
अपाङ्गता भएका व्यक्तिहरू मध्ये पनि सहरी क्षेत्रमा वा हुने खानेको परिवारले अवसर पाएका छन्। दुर्गममा अपाङ्गता भएको व्यक्तिको अधिकार र सेवा सुविधामा पहुँच छैन भनिन्छ नि,
यो चाहिँ एकदम सही कुरा हो। अलिकति काठमाडौँबाट केही किलोमिटर मात्रै हामी परतिर जाने भनेदेखि अपाङ्गता भएका व्यक्तिहरूलाई चाहिँ कि एकदमै माया गर्ने, जसलाई चाहिँ ओभर प्रोटेक्सन भनिन्छ, कि चाहिँ अत्यन्त हेला गर्ने, धेरै माया गर्ने भनेको चाहिँ जस्तो सर्टको टाँग लाउन लाग्दाखेरि पनि होइन होइन हामी गरिदिन्छौँ है, हामी गरिदिन्छौँ, भोलि पछि के होला कसो होला भन्ने खालको सोच परिवारको कति कति ठाउँमा चाहिँ एकदमै धेरै बढी हेला होइन, यिनीहरूलाई अब केही गर्न सक्ने होइन, किन यिनीहरूलाई लगानी गर्नु पर्यो, किन यिनीहरूलाई पढाउनु पर्यो भन्ने खालको त्यो सोचहरू पनि रहेको छ। विशेष गरी चाहिँ अघि पनि मैले भने जस्तो अपाङ्गतालाई पूर्वजन्मको पाप भन्ने अथवा देवी देवताको श्राप हो भन्ने खालको चाहिँ अझ पनि विद्यमानै छ, त्यसले गर्दाखेरि पनि अपाङ्गता भएका व्यक्तिहरूको जिन्दगी चाहिँ अलिक कष्टकर बनिरहेको छ।
अपाङ्गता क्षेत्रमा बनेका कानुन कस्ता छन्, पर्याप्त छन् कि छैनन्, के कुरामा थप गर्न वा परिमार्जन गर्न आवश्यक छ, सरकारले नीति निर्माण गर्दाखेरि कस्तो कुरालाई प्राथमिकतामा राख्न आवश्यक छ?
खास भन्नुपर्दाखेरि चाहिँ अपाङ्गताका क्षेत्रमा बने कानुनहरू सरी ऐनहरू बनेका छन् होइन, नियमावलीहरू पनि छ, पहुँचयुक्तता गाइडलाइन्सहरू पनि बनेको छ, तर कार्यान्वयन पक्ष चाहिँ साँच्चै नै अलिकति विभेदकारी छ, अथवा चाहिँ कार्यान्वयन पक्ष चाहिँ त्यति राम्रो हुन सकेको छैन, अझ पनि निकै पितलो रहेको छ। विशेष गरी अब यो एकदमै अति अशक्त क वर्गको अपाङ्गता भएका व्यक्तिहरूलाई बनाउन, जस्तो यो अरूले त कामहरू गर्न सक्छ तर केही गर्न नसक्ने, जस्तो इनभिजिबल डिसेबिलिटीहरू भनिन्छ, अटिजम डाउन सिन्ड्रोम लगायत यो मल्टिपल डिसेबिलिटी बहु अपाङ्गता भएका व्यक्तिहरू जसलाई उठ्न बस्नु नै गाह्रो हुन्छ, त्यस्तो व्यक्तिहरूको लागि जसले चाहिँ संरक्षण गर्नुहुन्छ, स्याहार गर्नुहुन्छ, उहाँहरूको लागि पनि भनौँ न एउटा सम्बोधन हुनुपर्ने, उहाँहरूको संरक्षकहरूको लागि त्यो सम्बोधन त्यति गरिरहेको पाइँदैन, साथसाथमा चाहिँ उहाँहरूलाई दिएको छ यो आरक्षण भत्ताहरू भनेर पनि दिएको छ, यो सामाजिक सुरक्षा भत्ताहरू पनि अलिकति पर्याप्त छैन जस्तो लाग्छ। अर्को कुराकानी गर्नु पर्दाखेरि जस्तै पनि हामीलाई चाहिँ त्यो प्रतिनिधि गराउने कुराहरूमा अपाङ्गता भएका व्यक्तिहरूको कोटा चाहिँ अझ पर्याप्त चाहिँ हुन सकेको छैन, एकदमै कम छ।
शिक्षा, स्वास्थ्य, रोजगारीमा अपाङ्गता भएका व्यक्तिहरूको पहुँच कस्तो रहेको छ?
अपाङ्गता भएका व्यक्तिहरूको पहुँच चाहिँ शिक्षामा चाहिँ राम्रै छ, स्वास्थ्यमा चाहिँ अझ पनि गाह्रै देख्छु म चाहिँ। स्वास्थ्य विशेष गरी अब हामी हस्पिटलतिर जाँदाखेरि धेरै झन्झटहरू, धेरै दुःख दिने परिपाटी पनि रहेको छ, जुन चाहिँ अब अलिकति सहुलियतहरू भनेको छ विभिन्न सरकारी हस्पिटलहरूमा, त्यही सहुलियत लिनको लागि पनि त्यो चाहिँ एकदमै गाह्रो छ। उहाँहरूको व्यवहारै अपाङ्गता भएका व्यक्तिहरूलाई देखिसकेपछि अब राम्रोसँग उपचारै नगरिदिने अथवा चाहिँ पाउनुपर्ने त्यो सेवाहरू पनि दिनको लागि एकदमै धेरै गाह्रो मान्ने, झन्झट मान्ने त्यस्तो चाहिँ छ। अब रोजगारको कुरामा भन्नुपर्दाखेरि रोजगारमा पनि समस्या चाहिँ छँदै नै छ, किनभने जति मात्रामा रोजगारीहरूको अवसरहरू दिनुपर्ने हो राज्यबाट त्यति चाहिँ भइरहेको चाहिँ छैन। आफ्नो सिप क्षमता दक्षता अनुसारको चाहिँ रोजगारमा त्यति पहुँच पाउन चाहिँ सकिरहनु भएको छैन।
पहुँच बढाउन के गर्नु पर्ला अबका दिनमा?
विशेष गरी यो पहुँच बढाउनको लागि होइन, अपाङ्गता भएका व्यक्तिहरूको शिक्षा, स्वास्थ्य, रोजगारमा पहुँच बढाउनको लागि समग्र अवस्थामा नै भनौँ न विभिन्न संयन्त्रहरू रहेको छ, तर त्यो संयन्त्रहरूको बिचमै कोअर्डिनेसन छैन कि कहिलेकाहीँ चाहिँ अब स्वास्थ्यको सन्दर्भमै कहिलेकाहीँ कुराकानी गर्ने भनेदेखि होइन यो त स्वास्थ्य मन्त्रालयको काम हो भन्छ, समाज कल्याण यो ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गत हाम्रो अपाङ्गता पर्छ, अब अर्को मन्त्रालयतिर गयो भने होइन यो त हाम्रो काम होइन तपाईँहरूलाई हेर्ने त अर्को मन्त्रालय छ, त्यतातिरबाट चाहिँ तपाईँहरू प्रयास गर्नुहोस् भन्नुहुन्छ। जस्तो रोजगारको कुरामा पनि कहिलेकाहीँ विभिन्न सवालहरू उठ्यो भनेदेखि एउटाले चाहिँ यो त हाम्रो अन्तर्गत पर्दैन अर्को अन्तर्गत पर्छ भनिरहेको हुन्छ, अर्कोले अर्को अन्तर्गत पर्छ भनिरहेको हुन्छ। त्यसरी पनि यो विभिन्न सरकारी निकायहरू छ त्यसमा चाहिँ एउटा समन्वयको चाहिँ एकदमै खाँचो देख्छु, र साथसाथमा चाहिँ यी तिनै पक्षमा चाहिँ एउटा पहुँचको स्तर बनाउनको लागि चाहिँ एक पक्ष जस्तो सरकारले गर्नुपर्ने कर्तव्य दायित्व अथवा जिम्मेवारी बोधको कुरा त छँदैछ, साथसाथमा चाहिँ अब निजी क्षेत्रहरूले पनि साथसाथमा चाहिँ हाम्रो नागरिक समाजले पनि अपाङ्गताको मुद्दाहरूलाई चाहिँ अगाडि बढाउँदै हाम्रो आवाज अझ माथिसम्म पुर्याउँदै हाम्रो पहुँच अभिवृद्धि गर्नको लागि चाहिँ सबैले हातेमालो गर्दै चाहिँ काम गर्नुपर्छ जस्तो लाग्छ मलाई।
अबको दिनमा अपाङ्ग मैत्री समाजको परिकल्पना हामी कसरी गर्न सक्छौँ?
अपाङ्गता भएका व्यक्तिहरूको लागि समाजमा चाहिँ अपाङ्गता भएका र नभएका दुवै पक्षहरू चाहिँ सँगसँगै मिलेर अगाडि बढ्नुपर्ने वातावरणको चाहिँ सृजना हुनुपर्छ। अपाङ्गताको भएका व्यक्तिहरूको सशक्तिकरण गर्नको लागि चाहिँ अपाङ्गता नभएका व्यक्तिहरूलाई पनि उत्तिकै चेतनशील, उत्तिकै हामीप्रति संवेदनशील बनाउनु चाहिँ जरुरी छ। हाम्रो जुन चाहिँ भौतिक संरचनाहरू रहेको छ यसलाई अपाङ्गता भएका व्यक्तिहरूको लागि मैत्री बनाउनु पर्ने हुन्छ, अनि मात्रै हामीले बनाउन एउटा मैत्री समाज अनुभव गर्न सक्छौ।
हामी कार्यक्रमको अन्त्यतिर आएका छौँ। अन्त्यमा रेडियो नेपाल सुनेर बस्नुहुने सबैलाई यहाँले कार्यक्रम हाम्रो बोलीको तर्फबाट के भन्न चाहनुहुन्छ?
यो अवसरको लागि त यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, र रेडियो नेपाल सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूलाई यही भन्न चाहन्छु कि हामी सबै व्यक्तिको हाम्रो समाजमा, हाम्रो देशमा चाहिँ एउटा भूमिका हुन्छ, र आफ्नो आफ्नो भूमिकालाई हामीले आफ्नो ठाउँबाट मात्रै राम्रोसँग पालना गरिदिने हो भनेदेखि हामीले एउटा सभ्य र समुन्नत समाज बनाउनको लागि चाहिँ टेवा पुर्याउन सक्छौँ। र विशेष गरी हामी युवाहरू केही गर्ने सोच छ, जोस छ, जाँगर छ, आँट छ, आत्मविश्वास छ भनेदेखि चाहिँ आँट र आत्मविश्वासलाई चाहिँ मर्न दिनु हुँदैन, आफ्नो ठाउँबाट चाहिँ पहल गरि नै रहनु पर्ने हुन्छ। सरकारको मात्रै मुख ताकेर मात्रै पनि हुँदैन, र आफ्नो साइडबाट कामहरू गरिसकेपछि अनि त्यसपछि हाम्रो आवाज पनि बुलन्द पार्न सकिन्छ, त्यसपछि हाम्रो सवालमा गर्नुपर्ने कामहरूको लागि सरकारलाई पनि अझ बढी जिम्मेवार बनाउन सकिन्छ जस्तो लाग्छ।
हस्, यहाँलाई रेडियो नेपाल र कार्यक्रम हाम्रो बोलीको तर्फबाट यहाँको महत्वपूर्ण समयको लागि एकदमै धेरै धन्यवाद छ।
यहाँलाई पनि धेरै धेरै धन्यवाद यो समय र अवसरको लागि।
आज हामी कार्यक्रम हाम्रो बोलीमा दृष्टिविहीन समाजसेवी सुशील अधिकारीसँग कुराकानी गर्यौं। आजको लागि हाम्रो बोली रेडियो कार्यक्रमबाट बिदा लिने समय भइसकेको छ। आउँदो आइतबार यही समय भेट हुने वाचाका साथ प्राविधिक सहकर्मी मिनर्वा बज्राचार्य र म विद्या चौधरी बिदा हुन्छौ। नमस्कार, शुभरात्रि।
मेरो हात छैन, मेरो